नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2081 साल चैत 19 गते मंगलबार, चैत शुक्ल पक्ष तृतीया तिथि, तदनुसार अप्रेल महिनाको 1 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक प्रसंगमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। संसदमा प्रधानमन्त्रीको सम्बोधन, पूर्व राजाले सम्झौता उल्लंघन गर्नुभयो शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान सभाको निर्णयपछि भएको सम्झौता उल्लंघन गरेको बताउनु भएको छ। प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादी समूहका नाममा शुक्रबार भएको घटनाको जिम्मेवार समेत शाहले लिनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीको सम्बोधनसँगै संघीय संसदको चार दिनदेखि जारी अवरोध हटेको छ। सोमबारदेखि सभा नियमित कार्यसूचीमा प्रवेश गरेको छ। प्रतिनिधि सभामा सम्बोधन कार्यक्रममा प्रधानमन्त्रीले तीन कुने घटनामा संलग्नलाई कानून बमोजिम कार्यवाही हुने बताउनुभयो। आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्रीको भनाइ थियो। सम्बोधनमा उहाँले भन्नुभयो, आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउन हुन्न। यसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन। मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जन कमाण्डर, इतिहासले कुनामा फ्याँकेको व्यक्ति, अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सरकारभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ। प्रधानमन्त्री ओलीले तीन कुने घटनामा प्रदर्शनकारीले प्रशासनसँग अनुमति लिँदाका शर्त तोडेको बताउनुभयो। उत्तेजक प्रदर्शन र अराजनैतिक गतिविधि सभामा भएको प्रधानमन्त्रीको भनाइ छ। भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयास विरूद्ध प्रहरीको बन्दुक खोज्ने, गुण्डागर्दी र कुटपीट गर्ने, लुटपाट गर्ने जस्ता घटना सभाबाट भएको प्रधानमन्त्रीको भनाइ छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा राष्ट्रिय सभा बैठक, पाँचवटै विधेयक पारित उपशीर्षकमा पनि खबर प्रकाशित गरेको छ। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको पाँचवटा विधेयक राष्ट्रिय सभाले पारित गरेको छ। राष्ट्रिय सभामा माघ 18 गते पेश भएका पाँचवटा अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सोमबारसम्म पारित गर्नुपर्ने थियो। सोमबार पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण नभए संवैधानिक व्यवस्था बमोजिम अध्यादेश निष्क्रिय हुन्थ्यो। संघीय संसद सचिवालयका सहायक प्रवक्ता अनन्त प्रसाद कोइरालाले राष्ट्रिय सभाले पारित गरेको विधेयक सन्देशसहित प्रतिनिधि सभामा प्रस्तुत भएको र सोमबार नै सभामुखले प्रमाणित गरी सचिवालयले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको जानकारी दिनुभयो। उत्पत्ति भएको सदनका सभामुख अध्यक्षले विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइने अभ्यास रहेको छ। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको सम्बन्धमा प्रमुख प्रतिपक्षी सहितका दलले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै बैठक सञ्चालनमा अवरोध गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले सोमबार संविधानको धारा 113 उपधारा 2 बमोजिम ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन 2050 संशोधन गर्न बनेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणित गर्नुभएको हो। संसदमा प्रधानमन्त्रीको सम्बोधन, पूर्व राजाले सम्झौता उल्लंघन गर्नुभयो, राष्ट्रिय सभा बैठक, पाँचवटै विधेयक पारित, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। 65 वर्ष नाघेकालाई गवर्नर नियुक्त गर्न मापदण्डै नै परिवर्तन शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। युवा बाहुल्य देशमा वृद्ध नेतृत्वले शासन गरेको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको उमेरहद पनि हटाएको छ। नेपाल राष्ट्र बैंकको गवर्नर नियुक्तिको चर्चा चलिरहेका बेला अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको उमेर हद हटाएको छ। अब गवर्नर र अन्य पदमा जति उमेरको व्यक्ति पनि नियुक्त हुने बाटो खोलिएको छ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड 2073 दोस्रो संशोधन मार्फत उमेर हद हटाइएको हो। मापदण्डमा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय भनेर राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायत 15 संस्था रहेका छन्। सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डमा कार्यकारी प्रमुखको हकमा 30 वर्ष र अन्य पदाधिकारीको तथा सदस्यको हकमा 35 वर्ष उमेर पूरा भई 65 वर्ष ननागेको भन्ने व्यवस्था थियो। अहिले संशोधन गरेर उमेर हदको व्यवस्था हटाइएको छ। उमेर हद हटाएर क्षमता र अनुभव नभएका तथा कुनै विशेष व्यक्तिका लागि मापदण्ड परिवर्तन गरिन्छ भने त्यो जस्तो दुर्भाग्य अरू केही हुँदैन, अर्थविद केशव आचार्य भन्नुहुन्छ। 65 वर्ष नागेकालाई गवर्नर नियुक्त गर्न मापदण्ड नै परिवर्तन कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। केन्द्रीय क्याम्पसमा सभापति नेविसंग बहुमत अखिल शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पस केतिपुरको स्वतन्त्र विद्यार्थी युनियन सोभियु सभापतिमा नेपाल विद्यार्थी संघको तर्फबाट दीपकराज जोशी विजय हुनुभएको छ। निर्वाचन समितिका अनुसार एमाले निकट अनेरा सोभियुका सिद्धान्त भट्टलाई पछि पार्दै जोशी विजय हुनुभएको हो। यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। नागरिक दैनिकले अग्रपृष्ठमा काठमाडौँ फेरि विश्वकै प्रदूषित शहर शीर्षकमा खबर छापेको छ। अग्रपृष्ठमा पछिल्ला केही दिन यता काठमाडौँ वायु प्रदूषण जनस्वास्थ्यका हिसाबले अत्यन्त अस्वस्थकर तहमा उक्लिएको छ। सोमबार बिहान भक्तपुर, पाटन र काठमाडौँका अधिकांश वायु प्रदूषण मापन यन्त्रले वायु गुणस्तर सूचकांक एक्यूआई 200 भन्दा माथि उक्लिएको देखाएको छ। वायु प्रदूषणका विश्वव्यापी तथ्याङ्क संकलन तथा प्रवाह गर्ने स्विजरल्याण्डमा रहेको संस्था आईक्यूयरका अनुसार पछिल्ला 3 दिनको अधिकांश समय राजधानीको वायु प्रदूषण सूचकांक 250 हाराहारीमा रहेको देखाएको हो। उक्त सूचकांक 200 भन्दा बढ़ी हुनु भनेको जनस्वास्थ्यका लागि घातक मानिन्छ। आईक्यूयरको तथ्याङ्क अनुसार सोमबार काठमाडौँ विश्वको सबैभन्दा बढ़ी प्रदूषित शहर बनेको थियो। वास्तविक समयको प्रदूषणको तथ्याङ्कका आधारमा तय हुने अन्तर्राष्ट्रिय सूचीमा सोमबार दिउँसो काठमाडौँ सबैभन्दा बढ़ी प्रदूषित हुँदा दोस्रोमा चीनको वुहान र तेस्रोमा थाइल्याण्डको चियाङमाई थिए। काठमाडौँ फेरि विश्वकै प्रदूषित शहर, यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। बागमती र मधेसमा मुद्दाको चाप किन धेरै, नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको खबरको शीर्षक हो यो। सर्वोच्च अदालतको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080-81 देशभरका जिल्ला अदालतमा 2,58,524 मुद्दा थिए। त्यसमध्ये बागमतीका 13 जिल्लामा मात्र 33.32% अर्थात 86,136 र मधेसका 8 जिल्लामा 27% अर्थात 69,797 मुद्दा थिए। प्रतिवेदन अनुसार बागमती र मधेस प्रदेशका जिल्लामा मुद्दाको चाप धेरै देखिन्छ। कर्णाली र सुदूरपश्चिममा मुद्दाको चाप कम रहेको प्रतिवेदनले देखाउँछ। बागमतीमा कुल 86,136 मुद्दा रहेकामा 45,211 फर्च्युट भएका छन्। बागमती र मधेसमा मुद्दाको चाप किन धेरै, यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको हो। सत्तरी जिल्लामा फैलिएको बाह्य मिचाहा प्रजातिको वनस्पति रोक्न सरकारले ल्यायो रणनीति, यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। सरकारले बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना 2081 स्वीकृत गरेको छ। संसारकै खराब मिचाहा प्रजातिमा पर्ने सेतो वनमारा, जलकुम्बी, लहरे वनमारा, वन फाँडा नेपालमा पनि तीव्र रूपमा फैलन थालेपछि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मन्त्रीस्तरीय निर्णयबाट आइतबार रणनीति स्वीकृत गर्नुभएको हो। 10 वर्ष अघि नै रणनीतिका लागि गृह कार्य थाले पनि बल्ल बनेको हो। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डाक्टर राजेन्द्र केसीले रणनीति स्वीकृत भएसँगै मिचाहा प्रजातिको प्रवेश र फैलावटलाई नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो। बाह्य मिचाहा प्रजातिका कारण वन्यजन्तुको वासस्थान क्षति गरेको, मिचाहा वनस्पति खाँदा घरपालुवा वस्तुभाव मरेको, वन डढेलोको जोखिम बढ़ेको थियो। केसीले भन्नुभयो, अब तीन तहकै सरकार र सरोकारवाला निकायको सहकार्यमा मिचाहा प्रजाति भित्रिन नदिन र भित्रिसकेकालाई फैलन नदिने गरी काम गर्न सहज हुनेछ। 70 जिल्लामा फैलिएको बाह्य मिचाहा प्रजातिको वनस्पति रोक्न सरकारले ल्यायो रणनीति, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको 2 वर्षपछि पहिलो पटक व्यावसायिक रूपबाट हवाई उडान शुरू भएको छ। हिमालय एयरलाइन्सले सोमबारदेखि लासा पोखरा लासा उडान सेवा शुरू गरेसँगै पोखराबाट भएको यो पहिलो व्यावसायिक उडान हो। यसअघि यो विमानस्थलबाट चार्टर उडान मात्र भएका थिए। हिमालय एयरलाइन्सका अनुसार अहिले साताको एक दिन मात्र उडान हुनेछ। यसले काठमाण्डु लासा पोखरा लासा काठमाण्डु सेक्टर जोड्ने तथा मागको आधारमा आगामी दिनमा उडान पनि थप्ने योजना छ। एयरलाइन्सका अनुसार लासाको गोंगर विमानस्थलबाट चीनको स्थानीय समय अनुसार सोमबार दिउँसो 2:39 जहाजले उडान भरेको थियो। उक्त जहाज 1:34 उडानपछि पोखरा अवतरण गरेको थियो। पोखरा विमानस्थलबाट शुरू भयो अन्तर्राष्ट्रिय व्यावसायिक उडान, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सही सूचना पीएसबीको प्रमुख दायित्व शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले 100% नेपाली जनता र भूगोलमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुर्याउनु पर्नेमा जोड़ दिँदै यसका लागि मन्त्रालयले नीति र पूर्वाधार निर्माण गर्न तयार गरेको बताउनु भएको छ। उहाँले गोर्खापत्र र द राइजिङ नेपालको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। अहिले रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच क्रमशः 94% र 92% जनतामा पुगेको पाइएको छ। रेडियो नेपालको 75 वार्षिक उत्सव हिरक महोत्सवको अवसरमा सोमबार रेडियो नेपाल प्रांगणमा आयोजित राष्ट्रव्यापी आधुनिक गीत संगीत प्रतियोगिताको उद्घाटन तथा रेडियो नेपालको लोगो अंकित हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त्री गुरूङले यस्तो बताउनु भएको हो। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई साँच्चीकै जनताको रेडियो र टेलिभिजन बनाउन यिनीहरूलाई सार्वजनिक सेवा प्रसारण पीएसपी ढाँचामा लगिएको स्पष्ट गर्नुहुँदै उहाँले जनतालाई गणतन्त्रको महत्व दर्शाउने र जनतामाझ सत्य तथ्य सूचना दिने रेडियो नेपाल लगायत सार्वजनिक सेवा प्रसारण संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सही सूचना पीएसपीको प्रमुख दायित्व गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गुल्मीको पेसुङ्गा विमानस्थल 3 महिनापछि पुनः सञ्चालनमा आएको छ। यहाँ उडान गर्दै आएको नेपाल वायुसेवा निगमसँग भएका दुईवटा ट्रिनटर जहाज ग्राउण्डेड भएपछि हवाई सेवा बन्द भएको थियो। सातामा 4 वटासम्म उडान हुने गरेको विमानस्थलमा जहाजका कारण उडान बन्द भएकामा सोमबारदेखि पुनः शुरू भएको निगमका रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। आर्थिक अभावका कारण थलिए पनि अघोषित लोड सेडिङलाई बहाना बनाउँदै आएको हेटौडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ। उद्योगमा गत मंगिरदेखि बिहान र बेलुका गरी 6 घण्टा लोड सेडिङ भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका निमित्त महाप्रबन्धक नवीन कर्णले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले विद्युत नियमित गर्ने भएसँगै 23 चैतबाट उद्योग पुनः सञ्चालनमा आउन लागेको उहाँको भनाइ छ। गत मंगिरदेखि विद्युत प्राधिकरणले अघोषित रूपमा बिहान र बेलुका 3-3 घण्टा विद्युत अवरूद्ध गर्दै आएको उहाँले बताउनुभयो। यसअघि पनि उपकरणमा समस्या आएपछि उद्योग दशैं अघिदेखि नै बन्द रहेको थियो। बिग्रिएका मेसिन मर्मत गरेर तिहार लगत्तै सञ्चालन गर्ने भनिएको उद्योग विद्युत आपूर्ति नियमित नभएको भन्दै बन्द भएको थियो। हेटौडा सिमेन्ट 23 चैतबाट सञ्चालन हुने नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। कास्कीको हेम्जामा चैत 4थो सातादेखि आलु महोत्सव गरिने भएको छ। विष्णु पादुका क्लबको आयोजनामा पोखरा 25 हेम्जामा यही चैत 24 गतेदेखि वैशाख 3 गतेसम्म 13औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव आयोजना हुन लागेको जानकारी गराइएको छ। हेम्जामा आलु महोत्सव हुने नागरिक दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। उदयपुरमा यसअघि कहिल्यै नसुकेका पानीका मुहान धमाधम सुक्न थालेपछि गाउँका मानिसलाई मात्र होइन सदरमुकाम स्थित गाईघाट बजारको उपभोक्तालाई समेत खाने पानीको अभाव हुन थालेको छ। आम उपभोक्ताको आवश्यकता अनुसार यसअघि सञ्चालित साना शहरी खाने पानी आयोजनाले पानी उपलब्ध गराउन नसक्नु, गाईघाट खानेपानी आयोजनाको काम बीचमा नै अलपत्र हुनु र इनार कुवा तथा ट्युबवेल जस्ता सतह मुनिको पानी निकाल्ने मुहान धमाधम सुक्दै गएपछि गाईघाट बजारका उपभोक्तालाई समेत खाने पानीको अभाव हुन थालेको हो। चुरे तथा महाभारत क्षेत्रमा हुने वन विनाश तथा भूक्षयीकरणसँगै प्राकृतिक स्रोत साधनमाथि गरिने अत्यधिक दोहन मानव अतिक्रमण तथा जलवायु परिवर्तनसँगै उदयपुरको चुरे तथा महाभारत क्षेत्रमा बसोबास गर्ने गाउँ बस्तीमा खानेपानीको समस्या बढ़ेको हो। पछिल्लो समय चुरे तथा पहाड़ी क्षेत्रमा पानीको मुहान सुक्ने क्रम वर्षेनी बढ़दै गएपछि स्थानीय उपभोक्तामा खानेपानीको समस्या विकराल हुँदै गएको हो। जताततै खानेपानी अभाव। उदयपुरको प्रसंगलाई गोर्खापत्र दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। मार्चदेखि मेसम्म पर्यटनको मुख्य सिजन हो। हिमाल आरोहण र पदयात्राका लागि यो बेला पर्यटक नेपाल आउन चाहन्छन्। त्यही अनुसार पर्यटकीय शहर पोखरा, चितवन, काठमाण्डुका होटलमा विदेशी पाहुनाले अग्रिम बुकिङ गरेका थिए। व्यवसायीका अनुसार ठूला आकारका होटलको अकुपेन्सी यो बेला 70% हाराहारीमा चलिरहेको छ। साना र मध्यम होटलले पनि यो बेला राम्रै आकारमा पाहुना पाउँछन्। गत शुक्रबार राजावादी समूहले राजधानीमा गरेको हिंसात्मक प्रदर्शनका कारण पर्यटन क्षेत्रमा चिन्ता शुरू भएको छ। काठमाण्डुमा भएको आन्दोलन र हिंसाका कारण नेपाल आउने तयारीमा रहेका कतिपय पर्यटकले चासो राखेको व्यवसायीले बताएका छन्। कतिपय पर्यटकले घटनाक्रम र त्यसको प्रभाव घुमघाममा असर पर्ने वा नपर्ने बारे सोधपूछ गर्न थालेका छन्। कतिपय पर्यटकले बुकिङ रद्द गर्नेसम्मको मनस्थिति बनाएको व्यवसायीले बताएका छन्। पर्यटकीय याममा हिंसाको असर पर्ख र हेरको अवस्थामा पर्यटक नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड जाँदै हुनुहुन्छ। थाइल्याण्डको राजधानी बैंककमा हुने बिम्स्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयासको छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउन प्रधानमन्त्री त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। साथै दुई प्रधानमन्त्रीको उपस्थितिमा गैर सरकारी क्षेत्रबीचको छवटा समझदारी पत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीले हिजो संसदमा जानकारी गराउनु भएको हो। बिम्स्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै यो खबर अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू सोभियो निर्वाचनको सन्देश शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस मध्ये अधिकांशमा शान्तिपूर्ण रूपमा स्वतन्त्र विद्यार्थी युनियन सोभियोको निर्वाचन सम्पन्न भइसकेको छ। केही क्याम्पसमा चुनाव जारी छ भने केहीमा एक दुई दिनमै हुँदैछ। निर्वाचन सम्पन्न भइसकेका क्याम्पसमा सार्वजनिक भएको नतिजाले सोभियो कार्य समितिमा नयाँ अनुहार देखिए पनि सन्देश भने पुरानै दिएको छ। अर्थात वर्षौंदेखि क्रियाशील पुरानै राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी संगठन नै आम विद्यार्थीको रोजाईमा परेका छन्। सोभियो निर्वाचनको सन्देश शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ भने कान्तिपुर दैनिकले तीन कुनेमा खुम्चिएको सुरक्षा रणनीति शीर्षकमा सम्पादकीय छापेको छ। लोकतन्त्रमा सड़क प्रदर्शन स्वाभाविक र आम उपक्रम हो, तर प्रदर्शन हिंसात्मक हुन्छ जब थोरै प्रदर्शनकारी धेरै शक्ति देखाउनु पर्ने उद्देश्यबाट प्रेरित हुन्छन्। यस्तो घटना यसकारण पनि हुन सक्छ, प्रदर्शनकारीको चरित्रलाई सुरक्षा संयन्त्रले सही मूल्याङ्कन गर्न सक्दैन भन्दै कान्तिपुर दैनिकले तीन कुनेमा खुम्चिएको सुरक्षा रणनीति शीर्षकमा सम्पादकीय बनाएको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।